अब यहाँ से हम थोड़ा सा हज़रत इब्राहीम अलैहिस्सलाम के तरीक़े तबलीग पे बात करेंगे, कुछ आयात को आगे लेके देखते हैं, फिर इंशाल्लाह अगली आयतों को समझने के लिए आपको कुछ बातों की ज़रूरत होगी, वो मैं आपके सामने रखूँगी। एक दफ़ा शुरू से ज़रा दोहरा लेते हैं कि इब्राहीम ने अपने कौम के साथ कैसे मामला किया। वइस काला इब्राहीमुली अबी ही आज़रा, और याद करो वो वक्त जब इब्राहीम ने अपने बाप आज़र से कहा, अततखिज़ु असनामन आलिहतन, क्या आप बनाते हैं बुतों को खुदा। असनाम जो है ये सनम की जमा है, और सनम अमूमन पीतल और इस तरह के मैन मेड बुतों के लिए आता है। हमारे यहाँ अमूमन ये लव फिल्मों में इस्तेमाल होता है हीरोज़ और हीरोइनों के लिए, तो सनम का लफ्ज़ अमूमन पीतल के और लकड़ी के बने हुए बुतों के लिए आता है, लेकिन बास लोग समझते हैं बगैर ही ऐसी चीज़ों को बास दफ़ा इंसानों के लिए भी इस्तेमाल करने लगते हैं। तो यहाँ से आप देखिए कि इब्राहीम अलैहिस्सलाम का अंदाज़ बिल्कुल डायरेक्ट है, बात कर रहे हैं तो कैसे कि किसी में अगर कोई बुराई देखी तो उसको बड़े अच्छे तरीके से अंदाज में, क्या ये नहीं कहा कि बुतों को मत पूजो। अगर इस जुमले को आप इस तरह सुनने की बजाय कि याद करो वो वक्त जब इब्राहीम ने अपने बाप को कहा कि क्या आप बनाते हैं इलाह मबूत बनाते हैं बुतों को, ज़ाहिर सवाल लग रहा है, लेकिन आप अंदाज़ देखिए तो सवाल का नहीं है। इसको इस तरह कहते कि अब्बा बुतों को ना पूजो, तो डायरेक्ट हो जाती ना बात, तो ये एक अंदाज नोट करने की ज़रूरत है। फिर दूसरा देखिए, इन्नी अरा का व कौम का फ़ी दलाल मुबीन, यहाँ भी लफ्ज़ देखिए इन्नी अरा, किसी को ये कहना कि तुम गुमराह हो और इसके बदले में ये कहना कि मुझे लगता है कि आप ठीक नहीं कर रहे, फ़र्क है ना। तबलीग का अंदाज़ देखिए कि कितने खूबसूरत तरीके से बात को कर रहे हैं, और इस तरीके से उनके सामने अपनी बात पेश करते हैं कि जिससे वो सोचने पे मजबूर हो जाए। सब अंबिया कराम का मिशन एक ही था, पैगाम भी एक ही था, लेकिन बात करने का अंदाज और तरीक़े तबलीग मुख्तलिफ था, और ये हमेशा से रहा। इवन अगर एक सोच रखने वाले दीनी रहनुमा, एक ही मकतबा फ़िक्र से सोच ताल्लुक़ रखने वाले लोग भी हों, लेकिन इंसान के बात करने पर उसकी शख्सियत का, उसके मिजाज का, उसके माहौल का रंग होता है। हर बंदे का जो मिजाज होता है ना, वो उसके बात करने से झलकता है। बिल्कुल इसी तरह से हज़रत ईसा और मूसा अलैहिस्सलाम जो थे उनके अंदाज़ फ़र्क थे। हज़रत यहया अलैहिस्सलाम और हज़रत ईसा अलैहिस्सलाम का जो अंदाज़ था वो मिसालों वाला था, तमसीली पैराबल्स के तौर पर बात को हमेशा मिसाल के रंग में करते थे। हज़रत मूसा अलैहिस्सलाम का अंदाज़ कानून का अंदाज़ था, बिल्कुल नबी तुली और कानूनी बात करते थे। इसी तरह कुछ ऐसे अंबिया कराम थे जिनके अंदाज में मौईज़ा का अंदाज़ था, वाज दिल सोजी नरमी की बात, हत्ता के हज़रत शुएब अलैहिस्सलाम का तो लक़ब ही ख़तीबुल अंबिया है। इतनी खूबसूरत स्पीच करते थे कि खिताब करते कि अगला बंदा बिल्कुल मगन हो जाता और आपकी बात के अंदर इन्वॉल्व हो जाता। लेकिन जो हज़रत इब्राहीम अलैहिस्सलाम का जो अंदाज़ था ना, उसके अंदर तीन रंग झलकते हैं, जिसको इंशाल्लाह ताला आप यहाँ देखेंगे कि किस तरीके से उन्होंने अपनी कौम को घेरा। पहली बात तो ये कि हज़रत इब्राहीम अलैहिस्सलाम का जो सामना हुआ था, जैसे कि हम देख चुके कि कौम बहुत दौलतमंद थी, बहुत बड़े बड़े लोग थे, डिबेटर किस्म के लोग थे, हुज्जतबाज थे, और ऐसा मिजाज अमूमन ज़हीन लोगों का होता है, ख़ास तौर पे जो पढ़ लिख भी जाएं और जिनके पास माल भी हो बहुत। तो ये लोग क्या करते थे कि बात से बात निकाल कर कहीं से कहीं ले जाते, साइंसी दलाइल लॉजिक के साथ बात करने वाले ऐसे लोग जो होते हैं ना, इनको लतीफ़ हकायक समझाना बहुत मुश्किल होता है। ये ऐसे नहीं बात सुनते दिल सोजी कि वो कहते हैं नहीं नहीं हमें इमोशनल नहीं करें, हमें दलील से बात समझाएं। अब ऐसे लोगों से अगर डायरेक्ट बात कर दी जाए जो मौजू चल रहा है, तो वो बिल्कुल उस बात को सुनने के लिए तैयार नहीं होते। हज़रत इब्राहीम अलैहिस्सलाम इनके मिजाज शनास थे, इन्होंने इनका मिजाज समझा, तो इन्होंने जो अंदाज इख्तियार किया उसमें पहला रंग जो हमें दिखेगा वो इस्तिदराज का है। इस्तिदराज दरजा से घेरा डालने वाला अंदाज कह लें, यानी ऐसे नुक्ते से बात शुरू करते जिसको कौम मानती थी, यानी कॉमन ग्राउंड पे बात शुरू करते और फिर आहिस्ता आहिस्ता दलाइल देते देते अपने पॉइंट पे ले आते। बात शुरू की उससे जिसको कौम मानती थी, थोड़ा सा उनको पकड़ लिया, खड़े हो गए, उन्होंने कहा नहीं ये तो कोई इतनी बड़ी बात नहीं, ये वही बात कह रहे हैं जो हम कह रहे हैं, फिर उसके बाद दलाइल देते देते अपना पॉइंट आगे ले जाते थे। दूसरा अंदाज जो इब्राहीम अलैहिस्सलाम की तबलीग में था वो तौरिया का था। तौरिया कहते हैं बात हो सच लेकिन सुनने वाला उसको झूठ समझे, यानी बात कहना कुछ लेकिन اس سے مفہوم کچھ اور لینا. نبی صلی اللہ علیہ وسلم جب ہجرت کی رات ابو بکر صدیق کے ساتھ تھے تو راستے میں ایک شخص آ گیا, تو اس نے ابو بکر سے پوچھا یہ تمہارے ساتھ کون ہے؟ ابھی ابو بکر کہہ دیتے یہ محمد ہیں صلی اللہ علیہ وسلم یا یہ وہی ہیں جن کو تم ڈھونڈ رہے ہو, تو بڑی مشکل ہو جاتی. تو ابو بکر نے ایسے پیارے انداز سے کہا یہ میرے گائیڈ ہیں, یعنی اس وقت یہ فیلنگ دی کہ یہ میرے گھوڑے کو چلانے والے, میرے اونٹ کو چلانے والے, لیکن اصل میں آپ ان کے گائیڈ ہی تھے, رہنما تھے. تو اس انداز کو توریہ کہتے ہیں. یہ بات آپ کو حضرت ابراہیم کے انداز میں دکھے گی. تیسری چیز حضرت ابراہیم کے انداز میں تھی طنز و مزاح کی. بات کو اتنے لطیف انداز میں کرتے کہ سننے والا جو ہے وہ اس بات کو بالکل یعنی ہلکا لے لیتا. تو یہاں ہم ان باتوں میں دیکھیں گے کہ حضرت ابراہیم علیہ السلام کیسے ان ساری چیزوں کو لے کر چل رہے ہیں. آپ ذرا سوچیں, ان لیڈز کے سامنے بات کرنا, ٹرینڈ سیٹرز کے سامنے بات کرنا, آج کے دور میں آپ کہہ سکتے ہیں کہ بہت بڑے فارنر مائنڈڈ ذہن, اور آپ اس کو یوں بھی لے سکتے ہیں کہ جیسے وہ لوگ جو کسی سوسائٹی کی کریم ہوتے ہیں, بڑے ٹیڑھے لوگ, انٹلیکچوئل قسم کے لوگ جن کو اپنے پڑھنے کا بھی مان ہوتا ہے اور جن کو اپنے اوپر بہت فخر بھی ہوتا ہے, ایسے لوگوں کے سامنے بات کرنا کوئی چھوٹی بات نہیں تھی. اس لیے حضرت ابراہیم علیہ السلام نے یہاں جو انداز اختیار کیا وہ قوم بالکل ویسی ہی تھی. اور انشاءاللہ ہم یہاں سے اپنے لیے بھی عمل کی بات لے سکتے ہیں کہ کبھی بھی ہمیں اللہ تعالیٰ کی بات کرنے کا موقع مل جائے, اللہ کرے, تو لوگوں کو دیکھیں, آڈینس کو دیکھیں. آپ پڑھے لکھے لوگوں میں بیٹھیں گے, آپ کی بات کا سٹائل اور ہونا چاہیے. آپ بالکل عام پڑھے لکھے لوگ عام بات کریں گے تو فرق ہو جائے گا. یہ جو مختلف مواقع پہ ہماری باتیں مختلف ہو جاتی ہیں نا, اس کی وجہ ہمارے آڈینس بھی ہوتے ہیں. گو کے بعد سب اختیار بھی کی جاتی ہیں, جیسے جو ساتھی روم میں آتے رہتے ہیں بیل ٹاک پہ, تو وہ جانتے ہیں کہ پچھلے 4 سال سے الحمدللہ دورہ قرآن جو آ رہا ہے, جو ویب سائٹ پہ بھی آتا جا رہا ہے, ہر سال کا دورہ قرآن فرق ہے. تو مجھے فیڈ بیک لوگوں سے ملتا ہے, اچھا پچھلا بھی سنا تھا لیکن اس دفعہ یہ لگ رہا ہے, اس دفعہ یہ چیز ہے, اس طرح یہ. ایک تو شعور کے ساتھ بھی کوشش کرتی ہوں کہ ہر سال ایک نیا اینگل قرآن کا سامنے ہے, لیکن ایک بہت بڑی وجہ جو ہوتی ہے وہ سامنے کے آڈینس بھی ہوتے ہیں. تو جہاں آپ بیٹھتے ہیں, جن لوگوں میں بات کرتے ہیں, آپ کا انداز بالکل ویسا ہونے لگتا ہے, اور ایسا ہونا چاہیے, تبھی تو دوسرے لوگ آپ کی بات سمجھیں گے. اگر آپ ایسا نہ سمجھیں تو پھر آپ سوچیں کہ پھر آپ کی بات تو سمجھ ہی نہیں آئے گی دوسروں کو. بعض لوگ دوسروں کی باتوں کو کاپی کرتے ہیں, کسی کی بات سنی اس کو اسی سٹائل کو کاپی کیا, یہ اچھا انداز نہیں ہوتا. آپ دیکھیں کوئی کپڑا ایک پہنتا ہے اس کو اچھا لگتا ہے, دوسرا وہی پہن لے اس کا کپڑا اس کو نہیں جچتا. تو ہر بندے کے اندر سے کچھ لفظ نکلتے ہیں. کبھی بھی زندگی میں آپ تبلیغ کرنے لگیں تو پھر آپ ایک اپنا رنگ بنائیں. ٹھیک ہے آپ علم لے سکتے ہیں, دوسروں کی بات سن کے اس سے فائدہ اٹھا سکتے ہیں, لیکن بالکل کسی کی فوٹو کاپی بننا اور اس طرح سے باتیں کرنا کہ جس کے ساتھ وہ اپنے آپ کو اس طرح سے محسوس کریں کہ جیسے آپ انہی کی ایک دوسری چیز ہیں, تو وہ درست نہیں ہوتا. تو ہم دیکھیں گے اب ابراہیم علیہ السلام کا سٹائل ان آیات میں ہمیں ملے گا کہ سب پہلے بات چھیڑتے, وہ بات کرتے جس جو قوم میں ہوتی تھی, تھوڑے سے وہ مطمئن ہوتے کہ اچھا یہ تمہاری بات کر رہا ہے, تھوڑا سا آگے بڑھتے تو ساتھ دلائل دے دیتے, ایک دلیل دیتے ساتھ ثبوت پیش کرتے جاتے, لیکن آخر میں جو نتیجہ نکلتا وہ بالکل وہی ہوتا جو ابراہیم علیہ السلام کی تعلیمات کا خلاصہ تھا. آج کے دور میں اس کو بہت ہی لیٹسٹ طریقہ تعلیم سمجھا جاتا ہے. کہتے ہیں کہ آبزرویشن, پھر انفریشن, اور اس کے بعد پھر کنکلیوڈ, کہ یہ سٹائل اس دور میں ابراہیم علیہ السلام نے اختیار کیا. تو آئیے ذرا ان باتوں کو سامنے رکھتے ہوئے دیکھتے ہیں کہ ابراہیم کے ساتھ کیا معاملہ ہوا. وَكَذَلِكَ نُرِي إِبْرَاهِيمَ مَلَكُوتَ السَّمَاوَاتِ وَالْأَرْضِ, اور اسی طرح ہم دکھاتے ابراہیم کو زمین و آسمان کے عجائب. ملکوت کا جو لفظ ہے نا, یہ اصل میں وہی ہے جو ملک یا مالک یوم الدین ہے. تا جو ہے یہ مبالغے کی ہے, یاد رکھیے اس کے روٹ میں آپ تا نہیں لکھیں گے. عربی زبان میں بعض دفعہ تا جو ہے بڑھا دی جاتی ہے مبالغے کے طور پر. تو ابراہیم علیہ السلام کا معاملہ کچھ اسی قسم کا معاملہ دکھتا ہے کہ وہ یہاں جو لفظ آ گیا ملکوت, اس میں یہ ثابت کر دیا گیا کہ ابراہیم علیہ السلام کو اللہ تعالیٰ نے کائنات کے وہ راز دکھائے, وہ چیزیں دکھائیں جو عام لوگوں کو نہیں دکھاتی. دیکھیے ایک وہ چیز ہوتی ہے جو عام آنکھوں سے دکھتی ہے, لیکن ایک وہ چیز ہوتی ہے جس کے لیے دل کی آنکھوں کی ضرورت ہوتی ہے. تو یہاں پھر ملک عظیم, سلطنت اور کوئی ایسی چیز جس کا تعلق رؤیت قلبی سے ہو, ایک ہوتا ہے آنکھوں سے دیکھنا, ایک ہوتا ہے دل سے دیکھنا. تو یہاں نوری کا لفظ ویسے تو وہی ہے جو را کا لفظ ہے, دیکھنا, رؤیت, لیکن یہاں مراد ہے کہ آنکھوں سے ہی نہیں دل سے بھی دیکھا تھا. اور یہ وہ وقت ہوتا ہے کہ جس کے وقت پھر انسان کو یقین آتا ہے. کچھ اسی قسم کی کیفیت ہے جیسے نبی صلی اللہ علیہ وسلم کو معراج کی رات میں کچھ چیزیں دکھائی گئیں, عام طور پہ نہیں وہ دیکھ سکتے تھے، لیکن معراج کے موقع پہ آپ وہ چیزیں دیکھنے کے قابل ہو گئے. وَلِيَقُونَ مِنَ الْمُوقِنِينَ، اور تاکہ وہ ہو جائے یقین لانے والوں میں. موقنین جو ہے یہ موقن کی جمع ہے، یقین لفظ اس کا روٹ ہے، یا قاف نون، یہ وہی ہے جب ہم یوقنون تو فائل کی صورت میں آیا تو میم لگ گئی. موقنون یعنی یہ سب ہم نے کیوں دکھایا، تاکہ ان کو یقین آ جائے. اب دیکھیے کہ انبیاء کرام یقین اور علم کے اس درجے پہ ہوتے ہیں جس کو سب سے اعلیٰ درجہ کہتے ہیں. جیسے آپ نے نام سنے ہوں گے علم الیقین، عین الیقین، حق الیقین. انبیاء کرام نے چونکہ دوسروں کو اللہ کی طرف بلانا ہوتا ہے تو اللہ تعالیٰ پھر ان کو وہ مشاہدے کروا دیتے ہیں یا وہ سوچ دے دیتے ہیں جو عام لوگوں کی سوچ سے بڑی ہوتی ہے. مثلا سورج چاند ستاروں کو سبھی دیکھتے ہیں، لیکن ابراہیم علیہ السلام ان کو دیکھتے ہوئے ایک ایسی چیز سوچ رہے ہیں جو عام لوگوں کے ہاتھ میں نہیں آتی. تو اس سے کیا پتہ چلا کہ کبھی کبھی زبان کی بات کے ساتھ ساتھ کچھ دکھا دینا، بس آج کے دور میں رواج ہے یا ایک سہولت ہے پریزنٹیشنس دکھانے کی. کبھی پاور پوائنٹ پہ آپ کچھ دکھا دیتے ہیں، کبھی مائنڈ میپ بنا کے دکھا دیتے ہیں، کبھی اس سے ریلیونٹ کوئی ویڈیو دکھا دیتے ہیں. تو یہی چیز اس بات کو یاد رکھنے میں مددگار ثابت ہوتی ہے. تو اس دور میں پروجیکٹرز تو نہیں تھے، لیکن اللہ تعالیٰ اپنے نبیوں کو خود ہی ایسی چیزیں دکھا دیتے تھے. کیا ہوا؟ فلما جن علیہ اللیل رعا کوکبا، بس جب ڈھانپ لیا ان کو رات نے. جنہ کا لفظ جیم نون نون سے ہے اور جن کا لفظ بھی اسی سے ہے، یعنی جب رات ہو گئی، اور جنت کا لفظ بھی اسی سے ہے. یہ ملتے جلتے لفظ اس لیے بولتی ہوں کہ آپ کا تھوڑا سا کانسیپٹ کلیئر ہو اور آپ لفظوں کے روٹ خود ہی ڈھونڈیں، پریشان نہ ہوں ان کو دیکھ کے اور سن کے کہ پتہ نہیں ہمیں تو یادیں ہی نہیں ہے. نہیں، جیم نون نون، اس ایک لفظ سے کتنے ہی لفظ بنتے ہیں. جنین، فیٹس، ماں کے پیٹ میں بچہ ہوتا ہے نا، چھپا ہوتا ہے، اس کو بھی اسی لیے کہتے ہیں کہ وہ جنا چھپا ہوا ہے. جنت ایسے باغ کو کہتے ہیں کہ جس کے اندر اتنے پتے ہوں کہ اس کی جو سورج کی روشنی وہاں تک پہنچ ہی نہ سکے زمین تک، زمین چھپی ہوتی ہے نا. تو عربی زبان کا یہ حسن ہے کہ ہر لفظ اپنی جگہ پہ ایک بہت ہی خوبصورت معنی رکھتا ہے. تو مراد یہ ہے کہ جب رات ہو گئی، را کوکبن، اس نے دیکھا ایک ستارہ، کوکب سے کوکبن. اب ذرا ذہن میں رکھیے گا وہ ساری باتیں جو پیچھے آپ سن چکے ہیں کہ قوم ستارہ پرستی. اب انہوں نے ستارے کو دیکھا، قال ھذا ربی، کہنے لگے یہ تو میرا رب ہے. کس سے کہا؟ چپکے سے خود سے کہا، لوگوں کو نہیں کہا لیکن لوگوں نے سن لیا. کہنے لگے یہ ہے میرا رب. یہاں سے اب آپ استدراج کا درجہ دیکھیں گے. قوم چونکہ ستارہ پرستی تو یہ لفظ سن کر ھذا ربی خوش ہو گئی. ارے واہ، ابراہیم بھی ستارے کو رب کہنے لگے. پکڑ گئے نا، ٹریپ میں آ گئے. دیکھیے ایک دفعہ آپ لوگوں کا مائنڈ کیچ کر لیں، پھر دیکھیں لوگ آپ کے اشاروں پہ چلتے ہیں. ہم لوگوں کا مائنڈ نہیں پکڑتے، ہم پہلے ہی جملہ ایسا بولتے ہیں کہ وہ آگ بگولا ہو جاتے ہیں. ہم پہلے ہی لمحے میں ان کو اپنے سے اتنا دور کر دیتے ہیں کہ وہ سیخ پا ہونے لگتے ہیں. ابراہیم علیہ السلام نے ایسا نہیں کہا، بلکہ کہا ہاں سر ربی. اب قوم کے لوگ جو ان سے پریشان تھے، تھوڑے تھریٹ فیل کر رہے تھے کہ یہ ابراہیم آج کل کیا کر رہے ہیں، ان کو کیا پڑھانے کا شوق ہو گیا، وہ مطمئن ہو گئے. انہوں نے کہا دیکھا یہ تو آ گیا نا اپنی لائن پہ. لیکن فلما افلا، پھر جب وہ چھپ گیا، ڈوب گیا، قال لا احب الافلین، کہنے لگے میں تو پسند نہیں کرتا ڈوبنے والوں کو. آفل کی جمع آفلین، یعنی جو ڈوب جائیں اس کو کیوں بتائیں. یہاں دیکھیں اب ہلکی سی چوٹ کسی نا ان کے عقائد پہ کہ اچھا یہ رب ہے تو یہ ڈوبا کیوں. گویا کہ لوگوں کو اشارہ دیا کہ دیکھو تم چمکتا ہوا ستارہ تو دیکھتے ہو، لیکن ڈوبتا ہوا تمہیں کیوں نہیں دکھتا. اور جو ڈوبنے والے ہیں وہ جو ہیں کبھی بھی بات کو نہیں سمجھتے. اب آپ دیکھیں کہ ابراہیم کے اس لفظ سے قوم کے جو باشعور لوگ ہوں گے نا، ان کے ذہن میں چلیں 10% کہہ لیں اپنے عقائد کے بارے میں شک آیا کہ نہیں. ارے واہ، آج تک سنتا ہے سوچا ہی نہیں، ایسے ہی بس ہر چمکتی چیز کو سونا سمجھ رہے تھے، ستارے سمجھ رہے تھے، یہ تو ڈوب گئے. یہ ہے استدراج. اب تھوڑے سے لوگ آگے آئے پھر آگے بس فلم مرا القمر باسخن، پھر جب دیکھا چاند کو چمکتا ہوا بازخ سے. چاند عربی میں مذکر ہوتا ہے، اسی لیے بازغن کے ساتھ الف آ رہی ہے. آگے آپ دیکھیں گے جب سورج کی بات آئے گی تو تا مربوطہ آئے گی بازغتن، کیونکہ چاند مذکر ہوتا ہے اور سورج مؤنث ہوتا ہے. ہمارے ہاں کیا ہوتا ہے، خوبصورت عورتوں کو چاند کہہ دیتے ہیں اور غصے والے مردوں کو سورج کہہ دیتے ہیں. عربی زبان میں بالکل اپوزٹ ہے. سورج خوب گرم جوش والے غصے والی عورتیں ہیں. کسی کو اپنا تو نہیں کوئی یاد آ رہا روپ، خاص طور پہ جب بچوں پہ آگ بگولا ہوتے ہیں. میرے تن بدن میں آگ لگ گئی، میرے نہیں لگی الحمدللہ. हाँ, मेरे तो सर से पांव तक आग लग गई। हाँ, तो आप याद रखें कि फिर आप चाँद, सूरज हैं, चाँद नहीं। पीछे भी आप सॉरी आगे आप पढ़ेंगे इंशाल्लाह, हज़रत यूसुफ़ के किस्से में भी माँ और बाप के लिए सूरज और चाँद का लफ्ज़ आता है। तो बहरहाल ये एक लतीफ़ सा नुक्ता था कि यहाँ देखिएगा कमर के साथ बाज़ेखन चाँद है। अब हम सुन चुके हैं कि इनमें से इनकी कौम जो थी जिस शहर में हज़रत इब्राहीम अलैहिस्सलाम थे, और वहाँ के लोग चाँद के पूजा करने वाले थे, चाँद देवता के थे। हाँ, वो मून डे को मनाते थे, लेकिन थोड़ा सा हटके एक इलाका ऐसा था कि जहाँ लोग सूरज को भी करते। तो अब हज़रत इब्राहिम ने पहले अपने इलाके के लोगों को ट्रैप करने के लिए कहा, फलम्मा रअल क़मर बाज़िगन क़ाल हाज़ा रब्बी, कहा कि ये तो चमकता हुआ, ये मेरा रब है। अब सोचिए उन लोगों को कितना इत्मीनान हुआ होगा कि देखा इब्राहिम आ रहा है ना हमारी लाइन पर। अब ये चाँद को भी खुदा कहने लग गया। लेकिन फलम्मा अफला, फिर जब वो छुप गया, काल ला इल्लम यहदिनी रब्बी, का अगर ना मुझे हिदायत देगा मेरा रब, लअकूनन मिनल कौमिद्दालीन, तो अलबत्ता मैं ज़रूर हो जाऊँगा भटके हुए लोगों में से। पहले से ज़रा लफ्ज़ बढ़ रहे हैं ना, अब जहन तैयार हो गया। अब उनको देखा कि जब इनके दिल में आ रहा है, अपने पुराने अकायद के बारे में इनके दिलों में शक आना शुरू हो गया, सवाल करने लगे, अपने सोच में आ गए हैं, तो अब ज़रा अगली बात करूं। अब देखिए कि हर बंदा बचपन से लेकर जवान होने तक जिन बातों को दीन समझ रहा होता है, फिर एकदम उसकी ज़िंदगी में एक ऐसी रोशनी आती है, कुरान से जुड़ता है, हदीस से जुड़ता है, कोई ऐसी शम्मा रोशन होती है कि उसके पुराने अकायद के बारे में उसके दिल में हल्का सा शक आता है। ये फ्रेज़ जो है ना, ये बड़ी कीमती है। अगर आप में से किसी की कुरान पढ़ते हुए ये हो रही है ना, तो मुबारक हो आपको कि जब पिछले अकायद के बारे में शक आए और फिर सवाल करने शुरू हो जाएँ, फिर जिन में सवाल उभरते हैं, ये जायज़ है, ये ठीक है। अच्छा, मेरी माँ तो करती थी, मेरा बाप तो करता था, ये है वो है, इस तरह की बातें पूछना। समझ ले अगर कोई बंदा आपसे सवाल ऐसे कर रहा है, किसी सोसाइटी में आप बैठे हैं, बात कर रहे हैं, और वहाँ अक्सर सवाल इस किस्म के आते हैं कि अच्छा आर यू श्योर ये नहीं ठीक, आर यू श्योर ये नहीं करना चाहिए, तो खुश हों कि आप लोगों के अकायद के अंदर दरारें बढ़ रही हैं। इस बात को यही नहीं रखना चाहिए, कभी आपको कोई बात ऐसी महसूस हो तो फौरन फिर उसके ऊपर सवाल करें, जहन को क्लियर करें। इब्राहिम अलैहिस्सलाम ने अब चाँद की बात की तो थोड़ी मज़ीद तबलीग की कि देखो अब अल्लाह ही है जो हिदायत देगा। अब एक सूरत ये थी कि कहते हैं कि तुम चाँद के पुजारी, अल्लाह ही तुम्हें हिदायत दे। हाँ, और एक अंदाज़ क्या है कि ला इल्लम यहदिनी रब्बी लाकूनन मिनल कौमिद्दालीन, अगर मेरा रब मुझे ना देगा हिदायत तो मैं तो भटका हुआ हो जाऊँगा। एक ये कि किसी को कि तुम भटके हुए, और एक ये कि कहीं मैं ना भटक जाऊँ, फ़र्क है ना। तो यह दुआलिन वही है जो शुरू में हम सूरह बकरा फजर सूरह फातिहा में पढ़ते हैं, गैरुल मग़दूबि अलैहिम वलद्दालीन, अपने पे बात ले ली। फिर क्या हुआ, फलम मराशम सबाज़िगतन, और जब देखा सूरज को चमकती हुई। अगर बाज़िगा लफ्ज़ को देखें तो ये मुअन्नस है, लेकिन उर्दू में तो हम इसको चमकता हुआ ही कहेंगे। सूरज देखा तो वो तो और भी चमक रहा है। क़ाल हाज़ा रब्बी हाज़ा अकबर, ये है मेरा रब, और साथ ही उसकी तावील कर दी कि चूँकि ये बड़ा है। इससे उन्होंने उस इलाके के लोगों को माइल किया कि जो सूरज के पुजारी थे। लेकिन फलम्मा अफलत, देखिए वहाँ अफला था, मुज़क्कर था, यहाँ अफलत आ गया, तो ता क्या है, मुअन्नस की ता है। ये फ़र्ज़ अब नोट किया करें आप लोग खुद ही। तो कहा जब वो छुप गई, क़ाल या कौम इन्नी बरीयुम मिम्मा तुशरिकून, कहा बेशक मैं तो बेजार हूँ उससे जो तुम शिर्क करते हो। ये जो तुम्हारी बातें, ये तुम्हारे शिर्क है, कभी सूरज को पूछते हो, कभी चाँद को, कभी सितारों को, मैं तो नहीं मानता। जो डूब जाएँ वो खुदा कैसे हो सकते हैं, ये कैसे हो सकता है। आप देख रहे हैं कि दिन ब दिन उनकी तबलीग जो है वो बढ़ती जा रही है, कौम के शऊर को बेदार कर रहे हैं कि ये तो इतने महकूम है कि इधर से उधर नहीं जा सकते, अल्लाह के लाए से आते हैं, लाए जाते हैं, ये आते नहीं हैं, इनके आने का वक्त, इनके जाने का वक्त है। और इस तरह हज़रत इब्राहीम अलैहिस्सलाम कौम की रोशनी का इंतज़ाम कर रहे थे। बस लोगों ने यहाँ हज़रत इब्राहीम के इस अमल पर बहुत ही गलत किस्म की इंटरप्रिटेशन की और कहा कि नऊज़ुबिल्लाह हज़रत इब्राहीम पहले कुफर पे थे या शिर्क पे थे, फिर एकदम सितारा देखा। बड़ी कहानियाँ मिलेंगी आपको इसके बारे में कि भाई वो उनकी माँ ने पैदा होते ही उनको गार में छुपा दिया था कि दुश्मन ना मार दे, फिर एकदम पहली दफ़ा जब निकले तो सूरज को देखा, चाँद को देखा। ऐसा नहीं था, ये मुमकिन है कि एक बंदा 8-10 साल का हो जाए, लड़कपन में आ जाए और कभी सूरज चाँद ना देखा हो, बल्कि ये वो देखना होता है जिसको अल्लाह ताला खुद कह रहे हैं कि नूरी आप इब्राहिम मलकूत समावाती वल अर्ज़। कभी आपके साथ ऐसा नहीं हुआ कि आप एक बात एक चीज़ रोज़ देखते हैं, लेकिन किसी एक दिन आप उसको एक ऐसे एंगल से देखते हैं कि आप हैरान हो जाते हैं। जैसे आप न्यूटन के बारे में जानते हैं कि उसने ग्रेविटी को डिस्कवर किया था, ज़मीन में ग्रेविटी कैसे डिस्कवर हुई थी, बैठा था एक दिन तो सेब के दरख्त से सेब गिरा, नीचे गिर गया, बस सवाल आ गया कि ये क्या हुआ, ये सेब नीचे क्यों गिरा, ये ऊपर क्यों नहीं गिरा दरख्त से उतर के, इसका तो कोई पुल, कोई ताकत, कोई ग्रेविटी है जो चीज़ों को नीचे गिराती है, आप चीज़ रखें वो नीचे क्यों गिरती है, ऊपर क्यों नहीं उड़ती। और इससे उसने कोशिश की और ग्रेविटी आ गया, लॉ ऑफ ग्रेविटी उसने डिस्कवर कर दिया। तो ये क्या उसने पहली दफ़ा देखा था, नहीं, ये इल्हाम भी होता है। जिस चीज़ में आप जितने ज़्यादा इन्वॉल्व हो जाते हैं ना, उतना अल्लाह ताला आपको उसकी बारीकियाँ दिखाता है। वही कुरान जो बीसियों बार पढ़ा होता है, किसी एक लम्हे में आप उसकी एक आयत पढ़ते हैं, आपको ऐसा मतलब समझ आता है, हैरान होते हैं। 10 तफसीरें पढ़ लें, 10 जगह तैयारी कर लें, आप जितना मर्जी इल्म ले लें, कई दफ़ा पढ़ाते हुए आयत का वो मानी सामने आता है कि इंसान हैरान हो जाता है कि ये एंगल मुझे पहले क्यों ना समझ आया। तो इन्वॉल्वमेंट, जितना आपको जिस चीज़ में अट्रैक्शन होगी आप उसकी बारीकियों को जानेंगे। जो अच्छा खाना पकाते हैं उनको 19-20 के खाने के टेस्ट का भी फ़र्क पता चलता है, जो कपड़े सीते हैं उनको इसमें बड़ी महारत होती है, रास्ते जो जानते हैं उनको रास्ते बड़े पता चलते हैं। तो अल्लाह ताला ने जहाँ इब्राहीम अलैहिस्सलाम के ज़रिए से ये बात बता दी कि उन्होंने कौम को बताया, ये नहीं था कि वो हिदायत पे नहीं थे। अंबिया कराम हमेशा नूर फितरत पर होते हैं जिस पे बच्चा पैदा होता है, लेकिन जब नूर फितरत के साथ नूर वही मिल जाता है तो फिर नूरुन अला नूरुन की कैफियत हो जाती है, तो लिहाजा वो अपने आप को आगे बढ़ाते हैं। हज़रत इब्राहीम उन लोगों में से नहीं थे कि जिन्होंने कभी बुतों के चढ़ावे चढ़ाए या कभी गैर अल्लाह के नाम की न्यासें दी, किसी नबी ने ऐसा नहीं किया। अल्लाह के नबी के बारे में आप पढ़ते हैं कि इस्लाम से पहले भी आप बुतों से बेजार थे, आप गाने बजाने की महफ़लों से बेजार थे। तो इस तरह की चीज़ों को इब्राहीम अलैहिस्सलाम के ज़रिए अल्लाह ताला ने खोला। जब तीनों चीज़ों के दलाइल दे दिए अब असल पैगाम दे रहे हैं, इन्नी वज्जहतु वज्हिया लिल्लज़ी फ़तरस समावाति वल अर्ध हनीफ़ं वमा अना मिनल मुशरिकीन, मैंने तो अपना चेहरा मुतवज्जह कर लिया उस ज़ात के लिए जिसने आसमान और ज़मीन को पैदा किया, और यकसू हो गया हूँ मैं, यानी ये नहीं कि थोड़ा सूरज को मान लूँ, थोड़ा चाँद को, चलो शायद ये भी हों शायद ये भी हों, नहीं, फोकस्ड, सब ख़त्म। ये पता चल गया ना सूरज ना चाँद ना सितारा खुदा है, बल्कि खुदा कौन है जो इन सबको बनाने वाला है, इलाह वो है, उस तक पहुँच गया। वमा अना मिनल मुशरिकीन, और मैं मुशरिक नहीं, यानी मैं ना सितारे को अल्लाह का शरीक बनाऊँगा ना चाँद को ना सूरज को। इससे क्या पता चलता है कि जब बंदे को अल्लाह की पहचान हो जाए फिर उसको फोकस हो जाना चाहिए, फिर पिछली ज़िंदगी में मुड़ मुड़ के नहीं देखना चाहिए, शायद करते ही थे चलो फिर कर लेते हैं, चलो क्या हर्ज है। यानी बाज़ लोग ऐसे हैं, एक खातून थी तो उन्होंने अपने मियाँ की बात मेरे साथ शेयर की कि पहले ख़ानदान के जो तौर तरीके थे वही सब करते थे, तो इन्होंने थोड़ा दीन समझ लिया, कुछ सुना, इनको पता चला कि ये मरने के बाद जो रस्में हो जाती हैं इंसान के 30-40वें की करते हैं, ये कोई सुन्नत नहीं, ना अल्लाह के नबी का हुआ, ना अबू बकर और उमर और बाद के आइमा कराम तक का या ना हुआ। तो वो हर वक्त कहती हैं कि अपनी ज़िंदगी में यही बातें लोगों को करते थे, रिश्तेदारों में भी, कि ना पैसे ज़ाया किया करो, ये पैसे ज़ाया होते हैं, मतलब उनका एक बन गया ये शौर कि लोगों को इन रस्मों से मना करते हैं। लेकिन जब उनकी अपनी मौत का वक्त आया, बीमार रहे, और जब पता चला कि अब अल्लाह का हुक्म होने वाला है, तो बीवी कहती हैं ऐसे ही मैंने एक दिन डरते डरते पूछा कि आप क्या सोचते हैं कि आपको कुछ हो जाए तो क्या मैं आपकी ये रस्में करूं कि ना करूं, तो कहने लगी कह रहे कर देना क्या हरज है, शायद किसी बात से बख्शा जाओ, ये नहीं होना चाहिए। हनीफ़म वमा अना मिनल मुशरिकीन, फोकस्ड, जिसको हक मान लिया फिर उसको छोड़ नहीं सकते। जब आपको यकीन है कि ये सीधा रास्ता है जिस पे आपको जाना है तो आप टेढ़े मेढ़े रास्ते क्यों लेंगे, इसके ऊपर आना बहुत मुश्किल होता है। कौम को भी ये बात समझ आ गई थी, लेकिन याद रखिए कि बरसों की रिवायतों के जो गहरे असरात जहनों पे होते हैं ना, बाज़ दफ़ा हक बात सुनने देखने पढ़ने के बावजूद भी वो नहीं छुटते, तासुब आ जाता है, क्योंकि इस वक्त चोट पड़ती है ना, हाय वो गलत है, जो आज तक किया वो गलत था, मेरी माँ जो कर रही थी वो गलत था। तो इंसान अपनी अना के ऊपर चोट नहीं डालना चाहता, जिसकी वजह से सुन के भी नहीं सुनते। वो लोग जो अपनी अना को बिल्कुल बैलेंस रखते हैं, ना ज़्यादा बड़ी भी ना घटी भी, तो ऐसे लोगों को ऐसे वक्त में मानना बिल्कुल मुश्किल नहीं होता। लेकिन कौम का हाल क्या था कि अभी तक वो बाप दादा की अंधी तकलीद के फंदे में फंसी हुई थी। वहाजहु कौमुहु, और झगड़ा किया उससे उनकी कौम ने। हाजा का झगड़ा कौन सा होता है, हुज्जतबाजी वाला। एक लफ्ज़ है जिदाल, जदला से, इसमें होता है मार कुटाई, थप्पड़ मारना, हाथ लगाना, कुछ करना। लेकिन हाज क्या है, झगड़े। ये वही झगड़े हैं जो इंटेलेक्चुअल लोगों के होते हैं, بیٹھ کے بحثیں کر رہے ہیں، ڈیبیٹس کر رہے ہیں، یہ غلط، آپ کو نہیں پتہ، آپ نے اسلام کو نہیں سمجھا، یعنی دلائل کے ساتھ جھگڑے آنا۔ حضرت ابراہیم کو ڈرانے لگے، دیکھو اگر تم ہماری ایسی باتوں کو کرو گے تو تم پہ ہمارے بتوں کی مار پڑے گی، تم ان کے غضب کا شکار ہو جاؤ گے۔ اس طرح کی باتیں کرتے کرتے انہوں نے ابراہیم کو تھریٹ کرنا چاہا۔ آج بھی یہی ہوتا ہے، جو ہی آپ کسی کے رسم و رواج طور طریقوں پہ بات کرتے ہیں تو لوگ بفر اٹھتے ہیں۔ لیکن جواب دیکھے ابراہیم کا کتنا پیارا ہے، قال اتحاجونی فی اللہ، کیا تم مجھ سے جھگڑتے ہو اللہ کے بارے میں؟ اپنے آپ کو پیچھے کر کے اللہ کو ڈال دیا کہ بھائی میں جو مان رہا ہوں وہ تو اللہ کا حکم مان رہا ہوں، میں جو کر رہا ہوں وہ تو اللہ کا طریقہ بتا رہا ہوں، باقی تم میرے سے لڑتے ہو تو یہ مجھ سے نہیں، تم لڑ رہے اللہ کے لیے لڑ رہے ہو، اللہ کے معاملے میں لڑ رہے ہو۔ وقد ہدانی، اور تحقیق اس نے مجھ کو ہدایت دے دی، یعنی تم پھر لڑتے رہو لیکن میرے رب نے تو مجھے ہدایت دے دی ہے اور میں اس سے پیچھے ہونے والا نہیں۔ باقی رہ گئی بات کہ تمہاری ان باتوں سے مجھے کوئی خوف آ جائے، تمہارے بتوں کی مار پڑے گی، تمہارے بتوں کی باتیں مجھے نقصان دیں گی، تو ولا اخاف ما تشرکون بہ، تو میں نہیں ڈرتا ان سے جن کو تم شریک بناتے ہو، الا یشاء ربی شیئا، ہاں مگر جو میرا رب چاہے کچھ بھی، یعنی مجھے وہی تکلیف آئے گی جو میرا رب دینا چاہے گا، تمہارے بت کچھ نہیں کر سکتے۔ ہوتا پتہ کیا کہ جہاں بھی شرک پرستی ہوتی ہے نا تو اس کے ساتھ توہم پرستی شروع ہو جاتی ہے، لوگ وہمی باتیں کرنے لگتے ہیں، ادھر ادھر کی باتیں کرتے ہیں کہ یہ ہو جائے گا وہ ہو جائے گا، اور ڈراتے کیا ہیں کہ دیکھو اب تم ہمارے بتوں کو برا کہتے ہو نا تو اب تم پہ مار پڑے گی۔ بعض لوگوں کا نعوذ باللہ اللہ کے نبی کے بارے میں بھی یہی خیال تھا کہ ان کو ہمارے بتوں کی مار پڑ گئی ہے جو یہ بہکی بہکی باتیں کرتے ہیں۔ ایک دفعہ ایک حکیم کو بھی لے کے آ گئے، ایک دفعہ ایک کاہن کو لے کے آ گئے ابو طالب کے پاس کہ یہ اپنے بھتیجے کا علاج کرواؤ، اس کو ہو کیا گیا ہے، کل تک جو کر رہے تھے وہ سارا کچھ غلط ہو گیا۔ یہ ہر دور میں ہوتا ہے۔ جب مکہ فتح ہوا تو اللہ کے نبی صلی اللہ علیہ وسلم نے اپنے ساتھیوں کو مکہ اور اس کے ارد گرد کی جگہوں پہ بھیجا اور حکم دیا کہ کوئی اونچی قبر نہ چھوڑنا، ہر قبر کو زمین کے برابر کر دو، اور کوئی مندر، کوئی ایسی درگاہیں، قبریں، یہ ساری چیزیں جو ہیں ان کو مٹا دو۔ حضرت علی رضی اللہ تعالیٰ عنہ اور مقداد بن اسود، خالد بن ولید طرح کے بڑے بڑے صحابہ کو بھیجا۔ خالد بن ولید ایک جگہ پہ گئے تو وہاں کوئی مندر تھا جسے درگاہ کہہ لیں، جب یہ گئے اس کو گرانے کے لیے تو گاؤں کے لوگ جمع ہو گئے، کہنے لگے کہ نانا نانا اس کو نہ ہاتھ لگانا، اس کے اندر ایک کالی دیوی رہتی ہے، وہ تمہیں پکڑ لے گی۔ انہوں کا مجھے کیا پکڑے گی ہے۔ یہ گئے اور جا کے انہوں نے کھدال لگا کے اس کو گرانا شروع کیا، تھوڑا سا گرایا نا تو ایک دم چیخ مار کے گر گئے، بے ہوش ہونے والی کیفیت ہوئی۔ قوم ساری جمع ہو گئی، جو لوگ پاس تھے بستی کے، کہا دیکھا دیکھا ہم نے تمہیں کہا تھا نا کہ تمہیں کالی مائی جو ہے وہ تکلیف دے گی۔ تو یہ باتیں سن کے کہتے ہیں وہ اپنے کپڑوں سے مٹی جھاڑتے ہوئے اٹھ کے کہیں گے مجھے کچھ نہیں ہوا، میں تو چیک کر رہا تھا کہ تم کیا کہتے ہو، مجھے تو کسی دیوی نے کچھ نہیں کہا۔ اور اس کے بعد سب کے سامنے انہوں نے وہ درگاہ ختم کی۔ یقین کریں آج اب کسی درگاہ کا نام لے لوگوں کے دل ہل جائیں، وہ کہیں گے شاید زلزلہ آ جائے گا، پتہ نہیں زمین ہلنے لگے گی اگر کوئی آج یہ کہہ دے کہ جاؤ پاکستان کی ساری درگاہیں ختم کر دو، جاؤ انڈیا کی درگاہیں ختم کر دو۔ میرا خیال ہے کہ لوگ اس سے پہلے اپنے آپ کو کسی محفوظ جگہ پہ لے جائیں کہ ابھی اس کے بعد کیا ہوگا۔ جو چیز ہمارے دلوں میں بیٹھی ہوتی ہے نا اس کو گرانا اور توڑنا بڑا مشکل ہوتا ہے۔ تو ابراہیم جیسا ایمان پیدا کرنے کی ضرورت ہے کہ میرا کیا بگڑے گا، تمہیں یہ وہم ہوگا، مجھے ایسا کوئی وہم نہیں ہے۔ آپ دیکھیے وہمی ذہن آتا ہی تب ہے جب بندے کے دل میں اللہ کی بجائے دوسروں کا خوف آتا ہے۔ کالی بلی راستہ کاٹ گئی تو سفر ٹھیک نہیں ہوگا، کوا بیٹھ گیا دیوار پہ تو مہمان آئیں گے، تم یہ کر دو گے وہ ہو گئے، شیشہ ٹوٹ گیا تو بلائیں آ جائیں گی۔ یہ ساری چیزیں وہمی باتیں ہوتی ہیں۔ اس لیے ابراہیم علیہ السلام نے اس بات کو سامنے پیش کر دیا، اور اس سے یہ بھی پتہ چلتا ہے کہ خاندانوں کے طریقوں کو چھوڑنے کے بعد جب خاص طور پہ علم کی روشنی میں اللہ کے حکموں پہ کرے تو اللہ تعالیٰ سے بندے کو پھر بے خوف کر دیتے ہیں۔ افلا تتذکرون، کیا تم سوچتے نہیں ہو، عقل کرو، تم چھوٹے ہو بڑے ہو کہ یہ چیزیں بڑی ہیں، یہ بے جان ہے، تم جاندار ہو، اللہ کی بات مانو۔ وکیف اخاف ما اشرکتم ولا تخافون انکم اشرکتم باللہ، اب دیکھیے کیسے نتائج نکال رہے ہیں، وہی جو نکالنے تھے۔ بات شروع کی تھی حاضر ربی سے، ان کے عقیدے سے شروع ہوئے، اور آخر میں آ کے اب تبلیغ کر رہے ہیں کہ میں کیسے ڈروں ان سے جن کو تم شریک بناتے ہو، جبکہ تم نہیں ڈرتے اس بات پہ کہ تم ان کو اللہ کا شریک بناتے ہو۔ یعنی جب تمہیں شرک کرتے ہوئے ڈر نہیں لگتا تو مجھے توحید پہ رہتے ہوئے ڈر کیوں لگے؟ تم تو وہ کام کرتے ہو کہ معلوم ینزل بہ علیکم سلطانا، कि तुम्हारे पास तो कोई दलील नहीं, मैं तो जो काम कर रहा हूँ उसकी दलील मौजूद है और मैं इस दलील की बुनियाद पर करता हूँ। अब देख रहे हैं कि दलील कितना मजबूत करती है ना। ये ऐसे जैसे अब आज के दौर में बिलफर्ज आप में से कोई पहले कोई ऐसी रस्म करता था जिसके बारे में अब आपने पढ़ लिया कि ऐसी कोई चीज़ नहीं, दलील आपके उस कुरान की आयत में मौजूद है, किताब तौहीद में आपने पढ़ ली, इत्तबाए सुन्नत में पढ़ ली। अब आपकी कोई घर की बड़ी, कोई सास, कोई माँ, कोई नानी दादी कहे कि चलो ग्यारहवीं को खीर पकाओ और जाके फलां बुजुर्ग के नाम पे दो, तो आप क्या कहेंगे? कैफा खाफ माश रखता हूँ। आप कहते हैं मैं नहीं पकाती, तो वो कहेंगे तुम्हें पता है फिर वो फलां पीर सब नाराज़ हो जाएंगे और तुम्हारी भैंसें मरने लगेंगी। आप कहते हैं जो मर्ज़ी करो, मेरे पास दलील मौजूद है। तो दलील की ताकत सबसे बड़ी होती है। जब हक बात है उलझने की ज़रूरत नहीं, झगड़ने की ज़रूरत नहीं। अंदाज आपको सिखाया जा रहा है कुरान पाक में, कम बातों में, कम लफ्ज़ों में बात उनके अकायद से शुरू करें, नतायज अपनी मर्ज़ी की तरफ ले आएँ जो अल्लाह ने आपको दिए, कि बग़ैर किसी दलील के अगर तुम शिर्क करते हो जो शौक़ से करो, मैं ऐसा नहीं करूँगा। फ़ायुल फरीक़ैन अहक़ बिलअमनी, फिर कौन सा दोनों गिरोहों में से ज़्यादा हकदार है कि अमन उसके पास आए? कितनी प्यारी बात है। अमन किसके पास है, कौन पीसफुल है, कौन टेंशन फ्री ज़िंदगी गुजारता है? जो ईमान ले आता है। इन कुन तुम तालमून, अगर तुम समझते हो, अगर तुम्हें पता है। अब देखिए कि जब हकीकी अमन अंदर आता है ना, तो उसके बाद आपके अंदर इत्मीनान आने लगता है। अपने दिलों को चेक करें, कुरान पढ़ते पढ़ते अपने अमल बदलते रहेंगे हम, अकायद बदलेंगे, सोच बदलेगी, लेकिन जो बुनियादी चीज़ इस्लाम और कुरान की तरफ और ख़ास तौर पे शऊर के साथ जब हम सीखने लगते हैं तो ये आ जाती है। उसका पहला नतीजा ये है कि दिल में अमन आता है। आप अपने आप को पूछें, 7 पारे तकरीबन पूरे होने को है, अंदर इत्मीनान आया, ठहराव आया, आपके दिल को लग रहा है कि आप ठीक चीज़ पढ़ रहे हैं? अभी भी तो नहीं कोई ऐसा कि जिसको अभी भी डाउट है कि हमारे अकायद ख़राब हो रहे हैं, हमारी सोचें बदली जा रही हैं, हमें हमारे बाप दादा के तरीके सिखाए जा रहे हैं? क्या लोगों का खौफ थोड़ा कम हो रहा है, लोगों की बातों से बेनियाज हो रहे हैं? हो गया तो हो गया, नहीं हुआ तो ना सही, ये कैफियत पैदा हो रही है? अगर हो रही है तो मुबारकबादी है, क्योंकि असल यही है ईमान, कि जो बंदे के दिल में इतना ठंडा इत्मीनान और सुकून भर दे कि इंसान अपने आप को बहुत मुतमईन रखे। इसलिए ईमान वाले को हर जगह मुतमईन होना चाहिए। एक्शंस में आप बैठें तो ऐसे बैठें कि ज़मीन को बताना चले, आप चलें तो ऐसे चलें कि आपके इर्द गिर्द की चीज़ों को ना पता चले। यही चीज़ फिर मैनर्स में आती है। आप बात करें तो ऐसी बात करें कि जैसे एक ठंडा झोंका, जैसे गहरी कहना चाहिए ना कि एक पानी का एक वो होता है ना, क्या कहना चाहिए, नदी है, बिल्कुल आपके अंदर एक ठहराव आना चाहिए। उठने में, बैठने में, बात करने में, खाने में, चपड़ चपड़ करके नहीं खाएंगे, क्योंकि यमन और ईमान जो ये कब आता है, इंसान के जाहिर से होता हुआ उसके दिल से उठता है और उसके हाल हुलिये में दिखता है। पेज भी पलटें तो ऐसे पलटें कि कुछ भी नहीं, इंशाल्लाह कुछ भी नहीं होगा। आप अपने आप को चेक करेंगे, बस चीज़ें ऐसी हमारे इर्द गिर्द आवाज़ें बनी होती हैं जो हम ना भी चाहें तो हो सकती हैं। बस बर्तन उठा रहे होते हैं ना तो पता भी नहीं चलता बर्तन उठ रहे हैं, और बाज उठा रहे होते हैं तो या तो शायद वैसे सबको बता रहे होते हैं हम काम कर रहे हैं, खट खट उठा रहे होते हैं। कभी आप लोगों को बर्तन उसमें लगाते उतारते देखा करें डिशवॉशर में, पता भी नहीं चलता, और कुछ लगाते हैं पूरे घर में खट 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 हो रही है। ये महसूस किया करें, आप फील करेंगे ये आवाज़ें जितनी आपके इर्द गिर्द से कम होंगी ना, उतना इंशाल्लाह आपके अंदर ईमान और अमन और इत्मीनान और सुकून भी आता रहेगा, और फिर आप इस इल्म को समझेंगे। इन कुन तुम तालमून, अगर तुम इल्म रखते हो, अगर तुम जानते हो, तो ये सब कुछ तुम्हारे साथ होगा।